پروگرام جہان رنگ میں خوش آمدید. میں ہوں آپ کا میزبان قمر عباس جعفری. سلام قبول کیجیے صاحب. داعش یا آئی ایس آئی ایس کی پاکستان میں موجودگی کے بارے میں باتیں تو کی جا رہی تھیں, لیکن اس بارے میں تصدیق نہیں ہو سکی تھی کہ آیا واقعی اس کے فٹ پرنٹس وہاں موجود ہیں یا نہیں. اور اب اس بارے میں پاکستان کی فوج کے ترجمان لیفٹیننٹ جنرل آصم باجوا نے پہلی بار کھل کر گفتگو کی ہے, اور پریس بریفنگ میں انہوں نے کہا ہے کہ اس گروپ نے خود کو پاکستان میں منظم کرنے کی کوشش کی لیکن اسے ناکام بنا دیا گیا. ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں بریگیڈیئر سعد نذیر صاحب, جن کا تعلق ہو انسٹیٹیوٹ آف پالیسی اسٹڈیز سے ہے, لیکن میں چاہتا ہوں کہ لیفٹیننٹ جنرل آصم باجوا صاحب نے اس بارے میں جو کچھ کہا ہے پہلے اس کو سن لیتے ہیں, پھر بریگیڈیئر صاحب سے گفتگو کریں گے.
ہم بات کرتے رہے ہیں کہ پاکستان میں آرگنائز پریزنس نہیں ہونے دیں گے داعش کی. داعش واز بورن ان مڈل ایسٹ, اٹ واز سینٹرڈ ان مڈل ایسٹ, اٹ واز فوکسڈ آن مڈل ایسٹ, اینڈ دین اٹ وینٹ اکراس ٹو ریسٹ آف دا ورلڈ. اس میں یہ ہمارے ریجن میں بھی انہوں نے پہنچنے کی کوشش کی, اور اگر آپ دیکھیں تو یہ ریڈ کلر میں جو آپ کو اگین وہی جو میں آپ کو بتا رہا تھا کہ ایسٹرن پارٹ آف افغانستان جگہ ہیں, اس میں جو یہ ڈارک ریڈ کلر میں وہ جگہ ہیں جہاں پر ان کی کانسنٹریشن زیادہ رپورٹ ہوئی, لیکن باقی یہی ایسٹرن ڈسٹرکٹس ہیں جو پاکستان کے بارڈر کے قریب ہیں. 10 جنوری 2015 کو ٹی ٹی پی کے 6 لوگوں نے بیعت کی داعش کے اوپر, اور یہ افغانستان میں کی, اور وہیں سے انہوں نے ویڈیو ریلیز کیا, اور حافظ سعید خان اورکزئی والے جو تھے ان کو داعش کا کمانڈر اس ریجن کے لیے نامنیٹ کیا گیا, اور 26 جنوری کو ان کی بیعت قبول ہو گئی, اور اس کا میسج وہاں سے آپ کو پتا ہے مڈل ایسٹ سے دیا گیا. نیکسٹ, اس کے بعد پاکستان میں یہ کچھ واقعات ہوئے اسی ٹائم فریم کے اندر, گریفیٹی کے واقعات ہوئے, وال چاکنگ کے, لوگوں نے دیواروں کے اوپر داعش کے بارے میں کچھ تحریریں کی, اور یہ پاکستان کے مختلف علاقوں میں ہوئی, اور پھر اس کے بعد کچھ واقعات ہوئے. ہم ایکچولی پچھلے کچھ واقعات میں یہ تمام ٹریسز اور تمام انٹیلیجنس پکچر اکٹھی کر رہے تھے, ہم نے اس کا ایک پیٹرن اسٹیبلش کرنا شروع کیا اور انٹیلیجنس پکچر کمپریہنسولی ڈیولپ کرنی شروع کی. داعش پاکستان میں گھسنے کی کوشش کر رہا تھا باقی ریجن کے علاقوں کی طرح, اور یہ اپنے آپ کو دو حصوں میں آرگنائز کر رہے تھے, قطیبہ حارس جو کہ بیسیکلی ان کا پلاننگ وغیرہ کا سیل تھا, اور قطیبہ مباشر جو ان کے دہشت گرد تھے, جو ملیٹنٹ ایلیمنٹ تھا جنہوں نے ایکچولی جا کے کاروائیاں کرنی تھی, اور اسی کے اندر انہوں نے لوکل کرمنل گروپس کو اور ٹیررسٹ کو اپنے ساتھ ملانے کی کوشش کی. وہ پورے کا پورا نیٹ ورک اس میں پکڑا گیا. ٹوٹل اپریہنشنز 309 ہوئیں پوری آرگنائزیشن کی. اس میں 25 فارنرز تھے جس میں افغانز بھی تھے اور کچھ مڈل ایسٹ کے لوگ بھی تھے, سیریا اینڈ عراق, اور 157 اس میں فری لانس چھوٹے چھوٹے گروپ طرح کے گروپس بھی ان کو شامل کیا.
ہمارے ساتھ تو جیسا کہ میں نے کہا بریگیڈیئر سعد نذیر صاحب موجود ہیں. جنرل آصم باجوا نقشوں کی مدد سے اخبار نویسوں کو یہ بتا رہے تھے کہ افغانستان وغیرہ کے کن علاقوں میں داعش کی پریزنس ہے. بریگیڈیئر صاحب یہ بتائیے کہ اب وہ کھل کے بات کی ہے پاکستان کی فوج کے ترجمان نے, آپ کیا سمجھتے ہیں کہ یہ فٹ پرنٹس کب سے تھے اس ملک میں؟
جہاں تک جنرل باجوا صاحب کے اس بریفنگ کا تعلق ہے تو اس سے پہلے بھی مطلب ہے کہ ان کے فٹ پرنٹس کے بارے میں جو آپ پوچھ رہے تھے, تو یہ جب خیبر ٹو آپریشن ہو رہا تھا, جب آپریشن ضرب عزب کا ایک تسلسل تھا یہ تیرا ویلی میں, تو وہاں پر بھی ان کے کچھ لوگ پکڑے بھی گئے تھے, کچھ مارے بھی گئے تھے, اور ان کے فٹ پرنٹس وہاں پر موجود تھے. دوسری بات یہ ہے کہ کچھ ویڈیو پیغامات اور اس کے علاوہ کچھ وال چاکنگ اور اس کے علاوہ کچھ لیڈرشپ کے لیے اپیل اور کچھ چندے اور اس کے علاوہ پیسے کا تقسیم اور لیڈرشپ کا چناؤ اور کرمینل گروپس کو کنٹیکٹ کرانا اور اس کے علاوہ جو ناراض گروپ تھے یا ناراض لوگ تھے ایسے ایلیمنٹس جو کہ بین تنظیموں سے تعلق رکھتے تھے ان کا ادھر رخ ہونا اور پھر ایک بڑا اپیل جو کہ ادر وائز ان کا جو بیانیہ ہے اس کا خلافت کا تو وہ ایک مضبوط وہ تھا موٹیویٹنگ فیکٹر تھا. دوسرا پیسہ اس کا ایک بڑا عنصر تھا جو کہ اس قسم کے تنظیم کو پنپنے کے لیے بہت ضروری ہوتا ہے. اور تیسری بات یہ ہے کہ خراسان چپٹر انہوں نے باقاعدہ مڈل ایسٹ سے تشکیل دیا تھا اور اس پر کام ہو رہا تھا, لیکن یہاں پر کچھ امپلائی اینڈ ڈینائی والی بات ہو رہی تھی پہلے سیاسی حکومت بھی اور اس کے علاوہ سیکیورٹی اسٹیبلشمنٹ بھی, یہ دونوں قسم کی باتیں ہو رہی تھی. لیکن فٹ پرنٹ ضرور موجود تھے, ہاں البتہ ان کے کوئی منظم مرکز نہیں تھے یا اس قسم کی سینٹرل لیڈرشپ نہیں تھی جو کہ باقاعدہ فعال ہو اور ان کے جو پولیٹیکل ونگ ہو, پروپیگنڈا ونگ ہو اور اس کے علاوہ ملٹنٹ ونگ ہو. تو ظاہر ہے جو وہ انہوں نے تقریباً 309 جو بندے پکڑے گئے ہیں, کچھ مارے گئے ہیں, تو اس سے پتہ چلتا ہے کہ یہ ہزاروں میں ہو سکتا ہے. اس کے سہولت کار, اس کے فائنینسر, اس کے واقعی بیٹرز وغیرہ, تو یہ ہزاروں میں ہو سکتے ہیں. لیکن ظاہر ہے کچھ سلیپنگ سیل ہوتے ہیں, کچھ صرف ان کو پیغامات کا تبادلے کے استعمال ہوتے ہیں, بعض کی ہمدردیاں ہوتی ہیں, لیکن البتہ ایک ایسا گراؤنڈ ان کے لیے تیار تھا جو کہ پاکستان افغانستان میں پہلے سے شور زدہ ہیں, پہلے سے یہاں پر بہت سارے گروپس کام کر رہے ہیں اور ایسے حالات میں اور پھر علاقہ بھی اس طرح ہے, تو اس قسم کے گروپ کو وہاں پر پنپنا یا ان کے لیے ایک بیس مہیا ہونا یا وہاں سے اپنی ریکروٹمنٹ کرنا کوئی بڑی بات نہیں ہے. یہ کافی مطلب ہے کہ اس کے واقعات بھی موجود ہیں
جی.
اور یہ اپنی جگہ پر.
اچھا بریگیڈر صاحب, یہ یعنی یہ انکشاف جو ہے جی, یہ انکشاف جو ہے یہ جنرل عاصم باجوہ نے بھی کیا ہے کہ جو دیواروں پر لکھے گئے ہیں وال چاکنگ جو ہوئی ہے اس میں 1,000 روپے دے کر لوگوں سے کروائی گئی ہے اور ان کا کوئی تعلق نہیں. لیکن اب سوال یہ پیدا ہوتا ہے کہ افغانستان میں داعش کی موجودگی جو ہے وہ اسٹیبلش ہے کہ وہاں موجود ہیں, اب سوال یہ ہے کہ کیا پاکستان کی اور افغانستان کی سرحدیں اتنی محفوظ ہیں کہ وہ کراس کر کے نہ آ سکیں؟
نہیں جی, بالکل وہ پورس بارڈر ہے اور آپ نے دیکھا ہو کہ ننگرہار کے بالکل بالمقابل ہمارا جو خیبر ایجنسی ہے اور اس کا تیرہ ریلی ہے اور دائرے کے بارڈر تو بہت جگہ سے پورس سے لوگ آتے جاتے ہیں اور پھر یہ تو گوسٹ ٹریکس ہوتے ہیں تو جہاں پر مطلب کہ چھوڑیل چلتی ہے تو یہ تو جو جس قسم کے دہشت گرد ہوتے ہیں یا جس قسم کے گروپس ہوتے ہیں ان کے لیے گوٹ ٹریک استعمال کرنا, گوسٹ ٹریک استعمال کرنا, غیر روایتی رستے استعمال کرنا, غیر روایتی طریقے استعمال کرنا اور پھر آج کل جو میڈیا بڑا وائبرنٹ ہے, اس کے علاوہ انٹرنیٹ ہے, اس کے علاوہ جو پیغامات جاتے ہیں پاکستان اور افغانستان کے درمیان جو ٹاورز ہیں اس کے ذریعے دونوں کے سم مطلب اس کے ذریعے ایک رابطہ ہوتا ہے اور اس کے لیے لوگوں کا بھی بڑا آنا جانا ہوتا ہے, کچھ مریض کے شکل میں, کچھ طالب علم کی شکل میں اور کچھ تجارت کے شکل میں, تو دونوں ملکوں میں ظاہر ہے کہ ایلیمنٹ کے پنپنے کے موقع تھے. لیکن جس طرح پہلے بھی میں نے بتایا کہ افغانستان میں ظاہر ہے کہ لوگ بھی اس کے خلاف, طالبان بھی خلاف, حکومت بھی خلاف, امریکہ اور وہ ناٹو بھی خلاف, تو ان کے لیے اس لیے زیادہ مضبوطی سے وہ نہ جم سکے. اور اس طرح پاکستان میں بھی جب ان کے خد و خال سامنے آنے لگے تو آپریشن ضرب اعظم شروع ہو چکا تھا, نیشنل الیکشن پلان آ گیا تو ظاہر ہے کہ اس طریقے سے ان کو پنپنے کا موقع نہیں ملا اور پھر ظاہر ہے کہ جس طریقے سے تصویر کو جوڑا گیا اور اسے جو मथुरे के डॉक्स में लाए गए और उनसे इनका जो जो फुटप्रिंट सामने नजर आया, जो सिग्नेचर नजर आया, तो उस सिग्नेचर के तहत कार्रवाइयां हुई और ये इतने लोग पकड़े गए।
अच्छा ये बताइए मुझे,
अफगानिस्तान जैसे हालात में इनका होना कोई अनहोनी बात नहीं है।
अच्छा ये बताइए, मेरा सवाल ये है कि पाकिस्तान को इनकी आमद और रफ्त को रोकने के लिए क्या इकदाम करने चाहिए सरहदों पर?
और सबसे पहले बात तो यही है कि बॉर्डर मैनेजमेंट मैकेनिज्म जो है वो बड़ा जरूरी है। बगैर दस्तावेजात के, कागजात के आना जाना, उस पर चेक होना चाहिए। और फिर जो लोगों के सिग्नेचर है, जो नकल हल हरकत होती है, उस पर नजर, सर्वेलेंस करना पड़ेगा। इसके अलावा इंटेलिजेंस पे स्क्वम्बिंग ऑपरेशन या सर्च ऑपरेशन करने पड़ेंगे। और इसके अलावा अवेयरनेस लोगों में लाना होगा कि ये किस किस्म के एलिमेंट है, किस किस्म का इनका अपील है। और इसके अलावा जो सोशल मीडिया इस्तेमाल होता है, अब पाकिस्तान में भी ये जो साइबर क्राइम वाला वो आ गया, बिल आ गया, इसके तहत भी कार्रवाइयां भी की जा सकती है और उसको रोका भी जा सकता है, या बल्कि उनको आइडेंटिफाई भी किया जा सकता है। और इसके अलावा ये भी है कि पाकिस्तान में जो भी ऑपरेशन हो रहे हैं वो अक्रॉस द बोर्ड हो और वो हर सतह पर हो और हर इदारा उसमें अपना अपना किरदार भरपूर तरीके से अदा करे। और कोई मतलब है कि पोलिटिकल या किसी दूसरे उससे बालातर होकर कार्रवाइयां करनी होगी। तो
अच्छा,
और फिर ऐसे लोग जो पहले से मतलब है कि उनके फरिश्ते तो मौजूद हैं, जो कि इन बैन ऑर्गेनाइजेशन में है या अफगानिस्तान में है या पाकिस्तान में है, तो उन पर तो ऑलरेडी वो तो सर्वेलेंस में होते हैं, लेकिन उन पर कड़ी नजर रखना ये भी एक जरूरी बात है। क्योंकि मोस्टली इसके जो लीडर्स थे, जाहिर है कि वो पहले उसमें था और अफजाई एजेंसी का एक टीटीपी का रुकन था और उसके बाद उधर चला गया। इसके अलावा बाकी भी जो रुकन इनके अफगानिस्तान में कुछ ड्रोन हमलों में मारे गए, वो भी मतलब है कि उसमें थे, टीटीपी में थे, उनके स्पोक्समैन थे या इनसे नाराज होकर गए थे। तो उनके इधर तो कोई ना कोई खद्दोखाल है, उनके कोई जड़े तो इधर है ना।
अच्छा, अब एक सवाल ये और पैदा होता है, ब्रिगेडियर सादी साहब
फायदा भी उठाते हैं और फिर अपील भी कर सकते हैं। तो ये एक मतलब है कि एक मुसलसल अमल है, ये नहीं कि इट इज एंड ऑफ द डे कि भाई ये।
अच्छा, अब ब्रीफिंग हो गई, अब जरा मुझे एक बात और बताइए,
लोग नहीं है, मजीद लोग भी हो सकते हैं और मजीद भी इस किस्म की कार्रवाइयां मुतवक्की हों।
अच्छा, एक सवाल ये और पैदा होता है, एक आखिरी बात मेरे पास इख्तसार के साथ बताइए कि मिडिल ईस्ट में अब दाइश के ऊपर मार पड़ रही है, इराक में भी वो पसपाई पर हैं, शाम में भी, तो क्या आपके ख्याल में वो पाकिस्तान और अफगानिस्तान का रुख कर सकते हैं अब ज्यादा तादाद में?
जहां तक मिडिल ईस्ट का ताल्लुक है तो वहां पर जो लोग हैं तो मोस्टली तकरीबन 48 से 60 मुल्कों के हैं। एक तो ये है कि शायद वो यूरोप का ज्यादा रुख करे, जिस तरीके से टर्की मतलब निशाना बना है, यूरोप में कुछ मुल्क में निशाने बने, इसके अलावा मिडिल ईस्ट तो है ही, लेकिन मेरे ख्याल में कि इधर उसके लिए ऑलरेडी इतने ग्रुप मौजूद हैं, ऑलरेडी इतना मतलब है कि जोर शोर से ऑपरेशन वगैरह भी हैं, तो इधर उनके पनपने का या कोई ज्यादा एक कुवत बनने का चांस बहुत कम है। अलबत्त मिडिल ईस्ट में भी उन पर काफी, अभी तो टर्की भी बाकायदा मैदान में उतर आया है और वाई पी के खिलाफ और इसके अलावा पीपीके के और इसके अलावा ये दाइश के खिलाफ वो कार्रवाइयां कर रहे हैं। तो मिडिल ईस्ट का इस जो जो नक्शा है वो तो बड़ा पीछीदा है, कौन किसके खिलाफ लड़ रहा है और कौन किसको सपोर्ट कर रहा है, उसमें मुल्क भी इन्वॉल्व है, उसमें ग्रुप्स भी इन्वॉल्व है, उसमें हुकूमतें भी इन्वॉल्व है, पॉलिटिक्स भी उसमें इन्वॉल्व है, पैसा भी इन्वॉल्व है और हथियार और सप्लाई भी इन्वॉल्व है। तो ये एक बहुत बड़ी खिचड़ी है जो कि मेरे ख्याल में कि एक जिग्सा पजल है, वो जिग्सा पजल तो बड़ा मुश्किल से वो हल होगा। अलबत्ता पाकिस्तान अफगानिस्तान अगर ये आपस में तआवुन करें तो मेरे ख्याल में कि फिर बेहतरी तो आ सकती है और इनके मजीद पनपने का या इनका एक प्रेशर ग्रुप के तौर पर या एक टू फोर्स ब्रेकन होने का।
बहुत शुक्रिया जनाब आपका,
काम हो जाएगा,
बहुत शुक्रिया। और सामीन, अब हम चलेंगे अगले मौजू की जानेब। इस वक्त हमारे साथ पाकिस्तान के दफ्तर खारजा के तर्जुमान جناب نفیس زکریا صاحب ہمارے ساتھ موجود ہیں ٹیلی فون لائن پر، اور جنرل امجد شعیب صاحب جو ایک ممتاز سیاسی اور دفاعی تجزیہ کار ہیں، ہم ان سے گفتگو کریں گے، لیکن پہلے ایک بہت چھوٹا سا بریک جس کے بعد گفتگو کو آگے بڑھاتے ہیں۔
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu۔
پاکستان نے امریکہ، بھارت اور افغانستان کی شمولیت سے ایک نئے مجوزہ مذاکراتی گروپ پر اپنے رد عمل کا اظہار کرتے ہوئے کہا ہے کہ وہ اس کی تشکیل کی ضرورت سے آگاہ نہیں ہے۔ خیال رہے کہ امریکی وزیر خارجہ کیری نے رواں ہفتے دورے دہلی میں اس گروپ کی تشکیل کا اعلان کرتے ہوئے کہا تھا کہ اس کے نمائندے ستمبر میں اقوام متحدہ کی جنرل اسمبلی کے موقع پر نیو یارک میں بات چیت کریں گے۔ نفیس زکریا صاحب، یہ بتائیے کہ پاکستان کے کیا ریزرویشنز ہیں اس گروپ کے بارے میں؟
جی السلام علیکم۔
وعلیکم السلام۔
جس ٹرائیلیٹرل ارینجمنٹ کی آپ بات کریں جو کیری صاحب نے اپنے میڈیا کی گفتگو میں کرتے ہوئے بتائی تھی، اس کے بارے میں جو جس میں امریکہ، انڈیا اور افغانستان کے ٹرائیلیٹرل گروپ کی آپ بات کریں، جو پروپوز ایک پروپوزل ہے، اس بارے میں ہمیں یہ شیورٹی نہیں ہے کہ وی آر ناٹ شیور کہ اس کی ضرورت کیوں پیش آئی۔ پہلی چیز تو یہ ہے، اور دوسرا اس کے مقاصد ہیں کیا، کیا اچیو کرنا چاہتے ہیں، اس کے خط و خال کیا ہوں گے، اور اس کی موڈیلٹیز یعنی اس کا کردار وغیرہ کیا ہوگا۔ جہاں تک کہ افغانستان میں امن کا سوال ہے، میں یہ کہنا چاہوں گا کہ وہاں امن، سلامتی اور استحکام کی ہمارے پاکستان کے اور پورے خطے کے مفاد میں ہے۔ یہ بات، یہ ہمارا موقف جو ہے بڑا واضح طور پہ پوری دنیا کو پتہ ہے، پاکستان اس پر ثابت قدم ہے، ہماری کمٹمنٹ جو ہے وہ فرم ہے کہ ہم افغانستان میں امن و استحکام دیکھنا چاہتے ہیں، اور اس سلسلے میں پاکستان جو ہے وہ افغان اونڈ، افغان لیڈ پروسیس، جو پروسیسز ہیں ان کے ذریعے یہ پیس اور اسٹیبلٹی جو ہے اس کا خواہاں ہے، جیسا کہ کیو سی جی اور ہارٹ آف ایشیا وغیرہ ہیں۔
جی
جی
اچھا جنرل امجد شعیب صاحب، یہ فرمائیے کہ آپ کیا سمجھتے ہیں ویسے ایک تجزیہ کار کے، کہ ایک اس قسم کا گروپ اگر وجود میں آ جائے تو کیا وہ افغانستان کے پیس پروسیس میں فیسلیٹیٹ کر سکتا ہے؟
بسم اللہ الرحمن الرحیم۔ دیکھیے، مجھے لگتا یہ ہے کہ یہ کوشش اس طرح کامیاب نہیں ہو سکتی، کیونکہ پاکستان کا ایک کلیدی رول ہے، اور جہاں ہم پاکستان کو چھوڑ کے، اگنور کر کے انڈیا کو اس میں لے کے آتے ہیں، اور یہ امریکنز کو پتہ ہونا چاہیے تھا کہ انڈیا کے ساتھ ہمارے ایشوز ہیں، ہمارے مسائل ہیں، جھگڑے ہیں، اور آپ اس طرح کی فورس اگر لا کے، ایسا ملک لا کے وہاں پہ بٹھا دیں افغانستان میں، تو وہ اپنے مفادات کے لیے کام کرے گا۔ اور میرا نہیں خیال کہ انڈیا یہ چاہتا ہے کہ یہاں پہ خطے میں اسٹیبلٹی ہو، کیونکہ اگر اسٹیبلٹی آتی ہے اور افغان طالبان کے ساتھ بات چیت کامیاب ہو جاتی ہے تو پھر انڈیا کا اور ناردرن الائنس کا انفلوئنس وہاں پہ کم ہو جاتا ہے، کیونکہ ناردرن الائنس ہمیشہ یہ چاہتی رہی ہے کہ طالبان کے ساتھ مذاکرات کی بجائے ان کو ختم کیا جائے، اور ختم ہوئے نہیں آج تک 16 سالوں میں۔ تو آپ جس ٹرائنگل میں بیٹھ کے بات چیت کرنا چاہتے ہیں، اس میں مفاہمت والے لوگ کم، اور یہ اس چیز کو ہوا دینے والے یا اس کو انسٹیبلٹی کریٹ کرنے والے وہ زیادہ لوگ ہیں۔ افغانستان میں خود اس وقت جو لوگ بیٹھے ہوئے ہیں، حکومت میں جو بیٹھے ہوئے ہیں، ان کو الزام لگاتے ہوئے تو پاکستان یاد آتا ہے کہ جی پاکستان نے ہمارے ہاں یہ کرا دیا، وہ کرا دیا، لیکن پاکستان کے ساتھ مذاکرات امن کے لیے نہیں کرتے، اس میں وہ انڈیا کے ساتھ جا کے تعاون شروع کر دیتے ہیں۔ حالانکہ ہم یہ چاہتے تھے کہ ہمارے ساتھ وہ انٹیلیجنس شیئرنگ کا ایگریمنٹ کریں، ہم یہ چاہتے تھے کہ وہ ہمارے ساتھ بارڈر مینجمنٹ کا ایگریمنٹ کریں، ہم چاہتے تھے کہ وہ کمیونیکیشن اوور لیپ کے معاملے میں ہمارے ساتھ ایگریمنٹ کریں، جیسے ہمارے ٹاور ادھر سنے جاتے ہیں، اس کے ٹاور سے کمیونیکیشن ہمارے علاقے میں آتی ہے، وہ سیم یوز ہوتی ہیں دونوں طرف۔ ہم یہ بہت ساری چیزیں ان کے ساتھ تعاون سے کرنا چاہتے تھے، لیکن انڈین انفلوئنس کی وجہ سے وہ ادھر آتے نہیں، اور امریکہ نے اس میں کوئی کلیدی رول ادا نہیں کیا کہ وہ پاکستان اور ہندوستان کے درمیان میں امن کے لیے کوئی کوشش کرتے، نہ ہی انہوں نے یہ رول ادا کیا ہے کہ افغانستان کے ساتھ ہماری کو انڈرسٹینڈنگ کروانے میں مدد کرتے۔ چنانچہ अमेरिका जो अपनी ओवरऑल पॉलिसी वहां पे खिते में इटली टू एशिया और ये चाइना कंटेनमेंट के चक्कर में है, तो पाकिस्तान को यूं लगता है कि जो नेशनल सिक्योरिटी इंटरेस्ट हैं उनको एक तरफ रखा गया, उनको सेक्रीफाइस करके तो फिर आप बातचीत आगे बढ़ाना चाहते हैं पाकिस्तान से बाहर रखे, तो पाकिस्तान से फिर उसमें तावन की तवक्को मेरा ख्याल है नहीं रखनी चाहिए और इससे खिते में अमन की भी तवक्को नहीं रखनी चाहिए।
जन साहब हमारे साथ है नसफी जकरिया साहब, एक सवाल ये पैदा होता है कि पाकिस्तान ने अफगानिस्तान के पीस प्रोसेस में फैसिलिटेट करने की कोशिश की और मज़ाकरात की मेज तक हो गए, पहुंच गए, एक दौर भी हो गया, लेकिन अब क्या आप ये समझते हैं कि पाकिस्तान इस सिलसिले में कोई मजीद रोल प्ले नहीं कर सकता?
देखें, अगर आपका इशारा क्यूसीजी प्रोसेस के तरफ,
जी जी नफी जकरिया साहब, मेरे ख्याल में नफी जकरिया साहब की लाइन ड्रॉप हो गई है। जनरल साहब मैं माफ़ कीजिएगा, उनकी लाइन ड्रॉप हो गई है, हम उनको दोबारा ले रहे हैं। ये आप फरमाइए कि जो बात मैंने, जो सवाल मैंने किया है कि क्या अब पाकिस्तान इस पोजीशन में नहीं है कि मज़ीद फैसिलिटेट कर सके अफगानिस्तान के पीस प्रोसेस को, या कुछ नए एक्टर शामिल हो गए हैं उसमें? जनरल अमजद आप लाइन पर हैं? मेरे ख्याल में उनकी लाइन भी ड्रॉप हो गई है और इस वक्त हम, हमारे साथ तो बदकिस्मती से कोई भी गेस्ट नहीं है। थैंक्स टू द टेलीफोन सिस्टम के बात करते करते, इसलिए कि हमें अंदाज़ा है कि क्या सूरत हालात हो सकती है। हम एक ब्रेक लेंगे और उसके बाद फिर गुफ्तगू को आगे बढ़ाएंगे अगर लाइनें मिल गई तो।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर और कहाँ?
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है
भाई, www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
जी नफीस जकरिया साहब, मैं माफी चाहता हूँ, लाइन ड्रॉप हो गई थी। जी फरमाइए।
नहीं नहीं, अच्छा मुझे पता नहीं मैं कहाँ तक पहुँचा था, मैं
तो आपने बस शुरू ही किया था बस आप।
पर मैं ये कहना चाहूंगा, पाकिस्तान जो है उसने एक अपना, हमें आपको मैंने मकसद बताया, पाकिस्तान समझता है कि अफगानिस्तान में अमन जो है वो हमारे और खत्ते के लिए बहुत बेहद जरूरी है, और पाकिस्तान ने बहुत ही खुलूस नीयत से जो है इसके अंदर एक भरपूर किरदार अदा किया। मरी टॉक्स आपके सामने है, फिर जिस तरीके से उसको सेबोटाज किया गया वो भी आपके सामने है। अब ये जो क्यूसीजी का प्रोसेस है, इससे कुछ ज्यादा ही तवक्कुआत जो है वाबस्ता की गई थी, हालांकि ये प्रोसेस जो है सिर्फ 6 महीने पुराना था और उसके साथ जो है ऐसा लग रहा था जैसे कि ये इसको बस फौरन ही अमल पैरा हो जाना चाहिए, हर चीज जो है वो मूव करना चाहिए। देखिये मेरे ख्याल में जरूरत इस बात की थी कि इसको टाइम दिया जाता, और मीटिंग्स जो इसकी 5 मीटिंग्स हुई, जो पांचवी मीटिंग हुई थी उसके अंदर जो है ये फैसला हुआ था कि अमन ही बेहतरीन रास्ता है और अमन के जरिए ही इस प्रोसेस को हम लेके चलेंगे, अमन की बातचीत के जरिए। और 3 दिन बाद जो है ऐसा वाक्य हो गया था जिसकी वजह से इसके ऊपर एक ऐसा असर पड़ता है कि ये प्रोसेस जो है वो नेगेटिवली इम्पैक्ट होता है इसके प्रोसेस के ऊपर। फिर भी पाकिस्तान जो है उसने अपना रास्ता कायम रखा, अफगानिस्तान के साथ भी, अमेरिका के साथ भी और चाइना के साथ भी, और फिर गाये बगाये जो है ये सारे ममालिक ने अपनी इस बात का इजहार किया कि जी वो इस चीज से बिलीव करते हैं कि किसी जी को चलना चाहिए, पाकिस्तान भी इस चीज से बिलीव करता है कि किसी जी को चलना चाहिए। ये बिल्कुल बच्चा है, अभी दिसंबर में जो है इसकी पैदाइश हुई है, 6-7 महीने इसको चलते हुए हुए हैं, मेरे ख्याल में अभी इसको टाइम देना होगा। और इसके लिए क्योंकि आप देख चुके हैं कि पिछले 15 साल के अंदर दुनिया की बड़ी बड़ी कुवतें जो है, बड़ी बड़ी इकोनॉमीज है, वहां पर अमन लाने की कोशिश कर चुके हैं, जिसका रास्ता उन्होंने चुना था कि जी मिलिट्री मीन्स के जरिए, जो नहीं हो सका, और अब अमन का रास्ता है वो वही रास्ता है जिसके जरिए, नेगोशिएशन के जरिए ही यहाँ पे अमन कायम हो सकेगा, और यही चीज हम भी चाहते हैं और यही चीज मेरे ख्याल में सबको इसके बारे में सोचना होगा। पाकिस्तान अभी पुरउम्मीद है, डेफिनेटली हम जहां तक हमारा किरदार है हम उसको अदा करते रहेंगे। क्यूसीजी का प्रोसेस जो है वो अभी तक जो है किसी ने ये नहीं कहा कि वो क्यूसीजी का प्रोसेस खत्म हो गया है, अमेरिका से भी मुलाकात हुई थी, जॉन मैकेन भी आए थे, किसी ने भी बात नहीं कही। फिर अफगानिस्तान से भी वफद आया था, उनसे भी इस सिलसिले में बात हुई है, चाइना से भी बात हुई है। मैं समझता हूँ कि शायद हमें इसके लिए टाइम हमें देना होगा। एक ऐसा मुल्क, एक ऐसा खिस्ता जहाँ पे पिछले 37 बरस से जो है वो जंगी हालात में है, तो उसके अंदर ये एक्सपेक्ट करना कि वो 6 महीने के अंदर कोई अमन अचीव कर लेगा, मेरे ख्याल में हकीकत से थोड़ा बदतर है।
अच्छा, एक आखिरी सवाल आपसे नफीस ज़करिया साहब, ये और एक, अब इस वक्त इस मरहल पर जब हम देखते हैं तो ये प्रोसेस कहाँ पर स्टे करता है, कहाँ पर ठहरा हुआ है, और ये कि पाकिस्तान क्या इस सिलसिले में कोई फर्दर कोशिशें करेगा, फर्दर कोई इसका प्लान है इस सिलसिले में?
देखिए जी, कोशिशें तो जारी हैं, ये नहीं कि कोशिशें जारी नहीं हैं, क्योंकि हमारी सिंसियरिटी का मैंने जिक्र किया, चाइना जो है वो भी बहुत सिंसियरली काम कर रहा है, अमेरिका ने भी जो है इसके साथ इस चीज का हमें यकीन दिलाई कराई कि वो QCG प्रोसेस जो है वो चाहते हैं वो चलता रहे, और मेरे ख्याल में इस चीज के ऊपर जो है उन्होंने और जगहों पे भी इस चीज का ऐलान किया है कि वो चाहते हैं कि जो अमन का प्रोसेस है ये चलता रहे। जब भी मेरे ख्याल में हम एक उस पर आएंगे तो QCG का जो 6th मीटिंग है वो उसका भी फैसला हो जाएगा, मुझे उम्मीद है। और साथ ही जो है इसके लिए मैसेज जाना जो है बहुत जरूरी है, जो कि अफगानिस्तान से जाना, क्योंकि ये इंटर अफगान प्रोसेस है, ये वो वारिंग फैक्शंस हैं जो अफगानिस्तान की यूनिटी गवर्नमेंट के साथ जिनको हम बिठाना चाहते हैं, ताकि उनको ये बावर कराना चाहते हैं कि बातचीत की, निगोशिएशन की जो टेबल है उस पर उनको ज्यादा वो गेन करेंगे बनिस्बत लड़ाई झगड़े से। तो मेरे ख्याल में इसके लिए जरूरी है कि अफगानिस्तान जो कि यूनिटी गवर्नमेंट की तरफ से भी मैसेजेस जाना चाहिए उनको, तालिबान को या दूसरे जो फैक्शंस हैं उनको। आपको नॉलेज में होगा कि गुलबनी हिकमत यार के साथ जो है ऑलमोस्ट हो गया था, उसके बाद अब वो मुझे नहीं पता कि कहाँ पर है, लेकिन ये है कि शायद जरूरत इस बात की है कि जो लोगों को हम निगोशिएशन टेबल लेकर आते हैं उनको कोई उम्मीद दिलाई जाए, उनको कोई जो है इंसेंटिव दिया जाए। और इस सिलसिले में पाकिस्तान तो अपनी भरपूर कोशिश कर रहा है, वो करता रहेगा, क्योंकि हम ये बार बार कहते हैं कि हमारे मफाद में है कि अफगानिस्तान में अमन हो, इससे काम हो।
हाँ, बहुत शुक्रिया नफीस ज़करिया साहब आपका। सामने हम एक ब्रेक लेंगे छोटा सा, जिसके बाद हम गुफ्तगू करेंगे। अनवारुल हक काकड़ साहब हमारे साथ हैं बलूचिस्तान से, हम गुफ्तगू करेंगे वहाँ पर, जो आज इनॉग्रेशन किया है प्राइम मिनिस्टर ने 5 प्रोजेक्ट्स का ग्वादर में, और उसी हवाले से हम तजिया भी लेंगे, हमारे साथ एक तजिया कार भी होंगे, लेकिन पहले एक ब्रेक।
आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
तो बच्चे लोग को मारते हैं, अभी बिजली है, पैसा करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं, बल्कि उसके सामने, हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहिक होगी।
फोन ऐसी रास्ता करते 2,00,000 रुपया अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है, मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, PO बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है, मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, PO बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urdu.voa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
वेलकम बैक। पाकिस्तान के वजीर आज़म ने आज ग्वादर में पाक चीन इक्तसादी राहदारी मनसूबे के सिलसिले में आज़ाद तजारती जोन समेत 5 मुख्तलिफ मनसूबों का इफ्तिताह किया है। इस मनसूबे के तहत तो काशगर से ग्वादर को मिलाया जाएगा सड़कों के ज़रिए, बिलकौल उनके बलूचिस्तान में सड़कों का और कम्युनिकेशन का जाल बिछा दिया जाएगा, रोज़गार के मौके बहुत बढ़ेंगे। ہمارے ساتھ تو جناب انوار الحق کاکڑ صاحب موجود ہیں جو حکومت بلوچستان کے ترجمان ہیں، اور جناب امان اللہ شاہد زئی صاحب ہیں جو کہ ایک ممتاز تجزیہ کار ہیں. کاکڑ صاحب، آپ فرمائیے کہ یہ جو آج جو افتتاح کیا ہے پرائم منسٹر نے، اس کا بلوچستان پر کتنا امپیکٹ ہوگا صحیح معنوں میں؟
بہت شکریہ جناب صاحب. آج میں سمجھتا ہوں پرائم منسٹر کا بنفس نفیس گوادر تشریف لانا اور وہاں پر پانچ پروجیکٹس انوگریٹ کرنا، ایسے انوائرمنٹ میں جب ہندوستان کی ریاست میں بڑے ہاسٹائل کامنٹس بلوچستان کے حوالے سے، پاکستان کے حوالے سے ہائیسٹ سطح پہ دے رکھے ہیں، ایسے میں ہیومن ریسورس میں ہمارے ہیومن ریسورس ڈیولپمنٹ میں انویسٹ کرنا، اور ساتھ میں جو انٹائر ایک ٹریڈ ایکٹیویٹی میں پروجیکٹس کو انوگریٹ کرنا بہت اہم اور کینڈڈ پیغام ملک کے اندر بھی دیتا ہے اور بین الاقوامی سطح پہ بھی دے رہا ہے.
اچھا، ہمارے ساتھ رہیے گا، ابھی ذرا سا میں آپ سے ایک آدھ سوال اور کروں گا. شادی زئی صاحب، یہ بتائیے کہ جو بلوچستان کی نیشنلسٹ پارٹیاں ہیں ان کا مطالبہ یہ ہے کہ یہ جو ہے ٹوٹل اس کا جو چارج ہے وہ صوبائی حکومت کے پاس ہونا چاہیے، تو کیا آپ یہ سمجھتے ہیں کہ یہ مطالبہ فیزیبل ہے؟
دیکھیے، یہ جو سڑک کی سطح ہے یہ اصل میں یہ سبھی کولو شاہ 177 کلومیٹر ہے اور اس کو 3 سال لگے اس پیرل سی نے بنایا. یہ روڈ لنک اپ ہوگا جہاں سے ملتان کے ساتھ، کیونکہ 12 گھنٹے کا سفر تھا اور 6 گھنٹے میں ہوگا. اس کا جو گوادر ہے اس سے اس کا کوئی تعلق نہیں ہے اس کا، اس لیے کہ روٹ وہ یہ روٹ نہیں ہے اس کا بالکل.
اچھا،
وہ آئے گا جی، وہ تو ملتان سے اگر آئے گا تو وہ آ کے صحیح گوادر جو پہلے آئے گا اس پر یہ رتو ڈیرو سے گوادر جا رہے ہیں. لیکن بلوچستان کی جو ڈیمانڈ تھی کہ وہ یہی خان سے اس کو آنا چاہیے، اس کے اوپر جو ہے یہ آمادنی ہے ہمارے جو ہے وزیر اعظم صاحب، یہ انہوں نے جو ہے وہ عام نیشنل ہائی وے تھا اس کو جو ہے ڈکلیئر کر کے یہ موٹر وے، موٹر وے نہیں ہے. تو بلوچستان میں ابھی تک موٹر وے کے حوالے سے ڈیولپمنٹ نہیں ہے بالکل. یہ سڑک گئی 3 سال پرانی سڑک ہے، یہ ملتان سے جا کے لنک اپ ہوگی اور سبھی کی لئے یہ اس کا تعلق اس سے نہیں بالکل، جو موٹر وے سے اس کا کوئی تعلق نہیں.
اچھا، یہ جو آج پروجیکٹس لگے، اچھا یہ جو آج جن پروجیکٹس کا آج انوگریشن ہوا ہے، ان سے بلوچستان کو فائدہ پہنچے گا خاص طور پر روزگار کے حوالے سے؟
یہ دیکھیے، سبھی کولو رکھیں ان کے لیے لنک اپ ہوگی ٹرین ہمارے دیش کے عام بلوچستان سے، اس سے جو یہ جو موٹر وے کے حوالے سے ہے یہ سی ٹریک، اس کا اس کا کوئی تعلق نہیں ہے بالکل، اس کا کوئی تعلق نہیں ہے بالکل.
اچھا کاکڑ صاحب، یہ فرمائیے کہ بلوچستان کی حکومت کا کس حد تک ان پروجیکٹس میں اور اس کے فوائد ہیں، اس میں کس حد تک اس کا شیئر ہے اور کتنا حصہ ہے؟
جی دیکھیں، ہو سکتا ہے میں اس گفتگو کی سیاق و سباق کو نہیں سن پایا ہوں تو مجھے شادیزی صاحب کا کمنٹ سمجھ میں نہیں آ رہا.
جی،
آج پرائم منسٹر نے 2 جگہوں پہ وہ تشریف لائے ہیں، ایک گوادر اور جی، دوسرا جس طرح انہوں نے کہا کہ سبھی رکھنی روڈ جو ہمارا کولو کے صحیح علاقے میں ہے
جی.
ان دونوں میں لگ بھگ کوئی 800 کلومیٹر کا اندازن
فاصلہ ہے جی.
اس میں کوئی شک نہیں، ہمارا یہ دعویٰ نہیں ہے کہ یہ سبھی رکھنی روڈ جو ہے یہ سی پیک کے حوالے سے ہے، لیکن سبھی کولو رکھنی بلوچ اور بلوچستان کے ہارڈ کور ایریا میں سے ہے، جہاں پہ ہمارے مری بکٹی اور بلوچوں کے بڑے اہم قبائل وہاں پر بستے ہیں. یہاں پہ یوزولی یہ روٹ 30 سال سے مختلف لا اینڈ آرڈر کی سچویشن کی وجہ سے کمپلیٹ نہیں ہو پا رہا تھا، اور نارملی یہاں کے لوگوں کو 600 کلومیٹر فاصلہ طے کرنا پڑتا تھا کولو سے بھی آنے کے لیے، اب وہ 174 کلومیٹر میں کنورٹ ہو جائے گا جب یہ سڑک ٹھیک ہوگی. تو لہٰذا اس علاقے کے اوپن اپ کرنے کے لیے ایک بہت بڑا پروجیکٹ ہے. گوادر کے حوالے سے اور سی پیک کے حوالے سے ایک بات میں نے ابھی سنی ڈی آئی خان کی، ڈی آئی خان مغل کوٹ روٹ جو ہے وہ ایشین ڈیولپمنٹ بینک کا ایک ڈیول کیریج وے وہاں پہ آلریڈی ٹینڈر ہو چکا ہے اور ایوارڈ ہو چکا ہے. ساتھ میں پلان نیشنل ہائی ویز کا یہ موجود ہے کہ اس کو 6 لین میں کنورٹ کرنا ہے. 6 لین کے لیے پروونشل گورنمنٹ نے لینڈ جو ہے وہ پروکیور کر چکے ہیں. نیکسٹ فیز میں اس کو ڈیول کیریج وے 4 راہیا سڑک بن جائے گی اور اس سے نیکسٹ فیز میں وہ 6 لین میں چلی جائے گی. جو گوادر میں آج انہوں نے انوگریٹ کیا ہوا ہے اس کا بہت زیادہ سی پیک سے ڈائریکٹ تعلق ہے. اس میں خصوصی طور پہ ट्रेड जोन की अनाउंसमेंट हुई है। देखिए सी पैक की जो एंटायर क्रक्स है, जो उसका मगज है, वो ट्रेड एक्टिविटी जनरेट करना है, वन बेल्ट वन रोड।
बिल्कुल बिल्कुल जी।
और उस मगज में ग्वादर के अंदर ट्रेड जोन का इफ्तिताह करना और उसको ओपन अप करना, फ्री ट्रेड जोन का, वो एक बहुत बड़ा पैगाम है पूरे रीजन की ट्रेड एक्टिविटीज की तरफ। और ये एक इकोनॉमिक जेस्चर वहां पर गया है कि आने वाले दिनों में यहाँ पे एक बहुत बड़ी इकोनॉमिक एक्टिविटी होने जा रही है, तो जाहिर है जो संजीदा हल्के रीजन के अंदर होंगे वो इससे इनडिफरेंट नहीं रह पाएंगे और वो चाहेंगे कि वो भी इसका हिस्सा बने। तो हम इससे बड़े उम्मीदें वाबस्ता किए हैं।
अच्छा, इसी हवाले से मेरा सवाल ये भी था कि गवर्नमेंट ऑफ बलूचिस्तान जो है उसका कितना इसमें अमल दखल है?
देखिए जी, गवर्नमेंट ऑफ बलूचिस्तान, हमने चीफ मिनिस्टर साहब ने एक उसमें सेशन में एक मीटिंग के दौरान पूरी ब्यूरोक्रेसी और पॉलिटिशियंस हम मिलके वहां बैठे हुए थे, तो उन्होंने ये आइडिया थ्रो किया कि पूरे दुनिया में जहां जहां पे पोर्ट अथॉरिटीज की मैनेजमेंट हो रही है उनके मॉडल्स एग्जामिन किए जाएं, पढ़े जाएं, देखे जाएं, और एक हमें कंक्रीट किस्म की बात जब भी हम वफाक से करें तो हमारी ग्राउंडेड बात होनी चाहिए। तो उस एक्सरसाइज में हमारे सामने ये बात आई है कि बहुत सारी दुनिया में पोर्ट अथॉरिटीज लोकल गवर्नमेंट्स के अंदर हैं, बहुत सारी दुनिया में पोर्ट अथॉरिटीज प्रोविंशियल गवर्नमेंट के अंदर हैं, और बहुत सारी जगहों में फेडरल गवर्नमेंट के अंदर है। उसमें हर जगह पोर्ट को मैनेजमेंट की जो कैपेसिटी है वो उसका पैमाना हमें नजर आया है कि कहाँ किधर कैसे किसको गया है। तो इस पे कोई ऐसी फाइनल हमने कोई सख्त पोजीशन नहीं ली हुई है। वी आर क्वाइट ओपन ऑन द मैरिट ऑफ द आर्गुमेंट टू डिस्कस इट विद द फेडरल गवर्नमेंट, और इंशाल्लाह ये रिजॉल्व हो जाएगा कि पोर्ट अथॉरिटी को हमने मैनेज कैसे करना है।
शादी साहब, एक आखिरी सवाल, आप ये समझते हैं कि ये जो भी एक्टिविटीज हो रही हैं ये होंगी मुस्तकबिल में, उससे जाहिर है कि बलूचिस्तान को फायदा तो पहुंचेगा, लेकिन ये भी जरूरी है कि बलूचिस्तान में अंदरूनी तौर पर भी अमन कायम हो, क्या इसके लिए कंड्यूसिव है फिजा बलूचिस्तान की?
ये जो मैंने जैसा आपको बताया कि ये सिद्धि और मुल्तान, ये अव्वल तो रोल बहुत खराब है सिद्धि के, ये लकड़ी से जो इलाका मिलेगा इस सफर 12,000 तक खेलिए, बलोच इलाका है, लकड़ी है इस जगह पर जो इनके सिद्धि इनको फायदा, यानी जो बलूचिस्तान के आवाम का मुतालबा था कि वो जो वे है जो बहुत अभी हुकूमत बिल्कुल इससे लेते नहीं, सबकर से रतुलेर और रतुलेर की खुलदार करी जाएगी। यानी ये मुजाहरे हो रहे हैं आज पूरे बलूचिस्तान के अंदर, जो है पार्टी मुजाहरे करी मगरबी रूट पर, तो मगरबी रूट पर आप देखिए वजीर आजम ने और हमारे महमूद खान अचगई और मौला फजल रहमान इनको मिसगाइड किया, वो नेशनल हाईवे को उन्होंने वो मोटरवे डिक्लेयर किया। आप देखिए कि ये इतनी ज्यादा बलूचिस्तान के साथ है, और फिर ग्रीन ट्रेन जो है वो बनाया, यानी बलूचिस्तान की जो पैकेज है चाइना का उसको लाहौर के इस्तेमाल कर रहे हैं। बलूचिस्तान में मोटरवे के हवाले से कोई आसान सड़क जो 3 साल पहले थी उसको जो लोगों ने इफ्तिताह किया, तो ये एक लिहाज से अब देखिए सियासी मुखालसे में रखना आवाम को बड़ी जाती है। हकायक बहुत तल्ख है, बिल्कुल मोटरवे के हवाले से जो है बलूचिस्तान से डेवलपमेंट बिल्कुल नहीं देगी, इसके बहुत ज्यादा जो है प्रोफेशन हो गया और इसके रद्दमल बहुत ज्यादा होगा, कितने बड़े पैकेज है और बलूचिस्तान और वो सारा गदर के हवाले से, और वो पूरा बलूचिस्तान नजरअंदाज है इसके अंदर। अभी आप देखिए अभी ये रिपोर्ट आई है कि बलूचिस्तान में 1,11,00,000 नौजवान बेरोजगार है, पंजाब से प्राप्त है, तो 11,00,000 नौजवान बेरोजगार वो तो पहाड़ों भी जाएंगे फिर।
अच्छा,
फायदा बलूचिस्तान को नहीं मिल रहा है।
अच्छा काकर साहब, क्या आप मुख्तसर कमेंट करेंगे शादी साहब की बात पर?
जी, मैं इसके साथ उनकी असेसमेंट के साथ बिल्कुल डिसएग्री कर रहा हूँ। देखिए सेक्टरिज्म इज नॉट एन आंसर, अगर हम हर चीज को गलत अंदाज में देखेंगे तो हम गलत नतीजे पे पहुंचेंगे। डीआई खान से बलकसर तक एक्सप्रेस वे जो है वो अवार्ड हो गई है, और वो मगरबी रूट के साथ कनेक्टिविटी का एक बहुत बड़ा प्रोजेक्ट है, और उसी ने आगे मुगलकोट और हमारे रूट पे आना है। जैसे मैं अर्ज कर चुका हूँ कि वहां पे 6 लेन के लिए हमने प्रोविंशियल गवर्नमेंट ने लैंड अक्वायर की है फॉर NHA नेशनल हाईवेज अथॉरिटी, और ये फ्यूचर प्लान में मौजूद है कि इनिशियली चूंकि ये ऑलरेडी एशियन डेवलपमेंट बैंक के एक प्रोजेक्ट में 2 लेन कनेक्ट करना था जोब से मुगलकोट, जोब तक ये बन चुका है, और ये इंतहाई इंटरनेशनल स्टैंडर्ड के मुताबिक बेहतरीन एक सड़क हमारे पास मौजूद है, और ये 81 किलोमीटर गैप है जो कि इंशाल्लाह 18 महीने में मुकम्मल हो जाएगा। तो इससे मगरबी रूट जो सो कॉल्ड है वो फंक्शनल होगा, उस पर ट्रैफिक आ जा सकेगी और कोई रुकावट नहीं होगी। फिर उस नेक्स्ट फेज में उसकी बेहतरी और उसके बढ़ावे की बात है जो कि यकीनन होगी। अब अगर आप कहें कि मेरी इन बातों पे आपने शक की बुनियाद पे इसको रद्द करना है या किसी ने भी रद्द करना है, तो ये तो वक्त ही साबित कर सकेगा कि किसकी बात हकीकत पे मबनी थी या द्रोह गोई का सहारा हमने लिया।
बहुत शुक्रिया जनाब अनवर काकड़ साहब और जनाब अमानुल्लाह शादरी साहब, आप दोनों साहिबान का बहुत शुक्रिया। और समय अब चलते हैं अपने अगले मौजू की जानब। हमारे साथ इस वक्त टेलीफोन लाइन पर पाकिस्तान से मौजूद हैं जनाब सलमान आबिद साहब, मुमताज़ तजियाकार हैं, और जनाब अमीन यूसुफ साहब जो एक कोहना मठ सहाफ़ी हैं और पाकिस्तान फेडरल यूनियन ऑफ जर्नलिस्ट के साबिक जनरल सेक्रेटरी भी हैं। गुफ्तगू करेंगे हम, जैसा कि आप जानते हैं कि पैमरा ने गैरकानूनी तौर पर भारतीय टीवी चैनल्स के प्रोग्राम नष्ट करने वाले पाकिस्तानी टेलीविजन चैनल्स को खबरदार किया है कि वो ऐसे प्रोग्राम नष्ट करना बंद कर दें वरना उनके खिलाफ कार्रवाई की जाएगी। ख्याल रहे कि 6% गैर मुल्की प्रोग्रामों के लिए मुख्तस कर सकते हैं, लेकिन बकौल पैमरा के बाज चैनल्स इसकी खिलाफ वर्जी कर रहे हैं। सलमान आबिद साहब, आप क्या कहेंगे इस बारे में कि पाकिस्तानी टेलीविजन चैनल्स किस हद तक खिलाफ वर्जी कर रहे हैं इस कानून की?
देखिए, इसमें तो कोई शुबा नहीं है कि खिलाफ वर्जी तो हो रही है, क्योंकि पाकिस्तान में जब से प्राइवेटाइजेशन ऑफ मीडिया हुई है हमारे यहाँ बहुत से चैनल जो है वो बहुत से जो रूल्स एंड रेगुलेशन है उनको वायलेट करके आगे बढ़ रहे हैं। लेकिन ये जो हालिया इकदाम है इंडिया के कॉन्टेक्स्ट में, ये बुनियादी तौर पर एक चीजों को रेगुलेट करने से ज्यादा एक रिएक्शनरी अप्रोच है जो कुछ इस वक्त हिंदुस्तान के अंदर हो रहा है या कश्मीर के अंदर हुआ है। उस पे हमारी हुकूमत ने अपने लोगों को मुतमईन करने की जो इंडियन इंडिया सेंटीमेंट है उनको मुतमईन करने की कोशिश की है, और खास तौर पे ना सिर्फ कश्मीर के कॉन्टेक्स्ट में ना और बल्कि हिंदुस्तान के कॉन्टेक्स्ट में भी एक बड़ा रद्द अमल जो खास तौर पे आजकल आप देख रहे हैं कि पाकिस्तान में हिंदुस्तान के हवाले से पाया जाता है, उस सेंटिमेंट्स को एड्रेस करने के लिए हुकूमत ने या पैमरा ने ये फैसला किया है ताकि उस कैडर को अपने साथ हमनवा बनाया जा सके। और खास तौर पे आपको मालूम है कि पहले काफी अरसे से मजहबी जमातें जो है इसके ऊपर एहतजाज कर रही थी और पाबंदी का मुतालबा कर रही थी। आपको याद है जिस वक्त हमारे पाकिस्तानी सिनेमाओं में इंडियन मूवीज लगनी शुरू हुई थी उस वक्त भी मजहबी जमातों ने उस पर रद्द अमल किया था। तो इस वक्त जो एंटी इंडिया के कॉन्टेक्स्ट में मजहबी जमातों की हमायत भी हुकूमत ने हासिल करने की कोशिश की है इससे, और ये मुतमईन करने की कोशिश की है कि देखिए हम इंडिया के बारे में इस तरह से एक राय रखते हैं और खास तौर पर मजहबी जमातों का जो वोट हमायत है वो भी हासिल की है। और फिर एक परसेप्शन ये डेवलप होता था पाकिस्तान में कि शायद हमारी जो सिविल लीडरशिप है और जो हमारी मिलिट्री लीडरशिप है वो इन चीजों को डिफरेंट पराहे में देखती है। अब इससे उन्होंने ये भी तासुर देने की कोशिश की है कि इसमें कोई फर्क नहीं है और हम सब हिंदुस्तान के बारे में एक राय रखते हैं और उस पर हम एक ज्वाइंटली अपना ऑपरेट कर रहे हैं। लेकिन देखिए मसला जो है, अगर चीजें रेगुलेट नहीं है तो मसला ये है कि पहले से हमारे यहाँ ये सिर्फ इस इंडियन फिल्मों का क्या मसला है, और भी बहुत सी ऐसी चीजें हो रही हैं जो हमारे रूल्स एंड रेगुलेशन के अगेंस्ट हो रही है। तो मुझे लगता ही है कि ये चीजों को रेगुलेट करने से ज्यादा जो है एक रिएक्शनरी अप्रोच इस वक्त हिंदुस्तान में पैदा हुई है, उससे पॉलिटिकल गेन हासिल करने की कोशिश की गई है।
ये बताइए अमीन यूसुफ साहब, आपने सलमान आबिद साहब को भी सुना कि अगर कंटेंट के लिए, फॉरेन कंटेंट को प्रोड्यूस करने के लिए पाकिस्तानी टेलीविजन चैनल्स के ऊपर, इलेक्ट्रॉनिक मीडिया के ऊपर एक कानून मौजूद है और एक लिमिट रखी गई है, तो पाकिस्तानी चैनल्स उसकी पाबंदी क्यों नहीं करते, क्या कबाहत है उसमें?
शुक्रिया जावेद साहब। दरअसल मसला ये है कि ये कानून आज नहीं बना है, पैमरा ऑर्डिनेंस 2002 का है
जी।
और ये खिलाफ वर्जी आज से शुरू नहीं हुई है, ये जिस दिन से टेलीविजन चैनल प्राइवेट सेक्टर में आए हैं उस वक्त से ये सूरत हाल चली आ रही है। असल बात ये है कि पैमरा को अचानक ख्याल क्यों आया। पैमरा असल में एक रेगुलेटरी बॉडी है, इसका मकसद पाकिस्तान इलेक्ट्रॉनिक मीडिया रेगुलेटरी अथॉरिटी, ये रेगुलेट करने के बजाय ये अब डिक्टेट करने के आ गई है। और इसका जो काम जो रेगुलेशन की तरफ था जब तो वो अब तक नहीं कर पाई है ये। लेकिन जब लाइसेंस किसी चैनल को इशू होता है तो उसमें कंटेंट का बाकायदा डिस्क्रिप्शन होती है, बाकायदा होता है कि कितना कंटेंट किस टेबल पे होगा, कितना न्यूज होगा। अगर हाइब्रिड चैनल है तो उसका न्यूज का, करंट अफेयर का, इंटरटेनमेंट का, फॉरेन चैनल का, देखिए अकॉर्डिंग टू जो रूल्स हैं उसके बाद 10% फॉरेन जो कंटेंट है वो हो सकता है। उसमें इंग्लिश चैनल भी आते हैं, उसमें इंडियन मूवीज भी आती हैं, उसमें इंडियन ड्रामे और टॉक शो भी आते हैं। लेकिन मसला ये है कि इस वक्त जो पाकिस्तान के अंदर बदकिस्मती से اس پہ 10% کیا بہت محتاط اندازے کے مطابق 40-50% جو فورن کانٹینٹ ہے وہ اس وقت پاکستانی ٹیلی ویژن چینل استعمال کر رہے ہیں. اس میں موسٹلی انڈین سے آتا ہے اور انڈیا کا جو اس میں فلمیں ہیں اور اس میں مختلف شوز ہیں وہ دکھائے جا رہے ہیں. اس وقت اگر آپ اندازہ کریں تو تقریباً 120 or 122 چینل اس وقت پاکستان میں کام کر رہے ہیں, جس میں سے 30 or 32 چینل جو ہیں وہ نیوز کے ہیں. چلے انٹرٹینمنٹ اور انفرٹینمنٹ کی بات کر لیں تو وہ کانٹینٹ ہو سکتا ہے, لیکن افسوسناک بات یہ ہے کہ اس وقت نیوز کے چینل بھی جو ہیں وہ فورن کانٹینٹ کو زیادہ ترجیح دے رہے ہیں. اگر دوسری طرف یہ دیکھا جائے, یہ بات بھی سلمان صاحب کی صحیح ہے کہ یہ اچانک کیسے خیال آیا اور کیوں خیال آیا, پیمرا نے اس کو کیوں نہیں پہلے اس پہ کاروائی کی, اس کو کیوں نہیں دیکھا, اس کو کیوں نہیں ریگولیٹ کیا, یہ ساری چیزیں پیمرا کی ذمہ داری میں شامل ہے کہ وہ تمام چیزوں کو دیکھے اور ریگولیٹ کرے. لیکن وہ اس وقت پیسہ بنانے کی مشین کی طرف زیادہ چلے گئے, ریگولیشن کو ترجیح نہیں دے رہے, وہ صرف ایک نوٹس ایشو کر رہے. اور میں تو یہ تو کہوں گا کہ جو ایک سرکاری جو آرگن ہے, سرکار اس کو اپنے آرگن کے طور پر اب استعمال کر رہی ہے جو حکومت پاکستان ہے. تو اگر اس طرح کے کام ہوں گے تو پھر نہیں ہوگا. دیکھیں قانون سب کے لیے برابر ہوتا ہے, قانون سب کے لیے ایک جیسا ہونا چاہیے اور ریگولیشن ہونی چاہیے. بالکل ہونا چاہیے, جتنا کانٹینٹ کا آپ نے فورن کانٹینٹ کا کہا ہے وہ اتنا فورن کانٹینٹ ہونا چاہیے. کیبل آپریٹر جو ہمارے یہاں کام کر رہے ہیں, اس وقت 4000 سے زائد پورے پاکستان میں کیبل آپریٹر کام کر رہے ہیں, ان میں سے ان کو بھی چینل ان ہاؤس چینل کے طور پر وہ انڈین موویاں دکھا رہے ہیں, ان کو چند وہ بھی فورن کانٹینٹ کی ان کو اجازت ہے اور وہ فورن کانٹینٹ کے طور پر اس کو انڈین موویز دکھا رہے ہیں مختلف سیٹ لگا کے مختلف طریقوں سے. تو یہ ساری اس وقت صورت حال ہے. اور ایک اور عذاب ہمارے آیا ہے, وہ ہے ڈی ٹی ایچ. اس وقت کئی لاکھوں ڈی ٹی ایچ انلیگلی پاکستان کے کئی گھروں میں اس وقت چل رہے ہیں. اس میں 99% جو ہے وہ انڈین کانٹینٹ ہوتا ہے, انڈین فلمیں ہوتی ہے, انڈین جو شوز ہیں ٹاک شو ہیں وہ سارے اس میں چل رہے ہیں. تو میں سمجھتا ہوں کہ پیمرا کو اب پوری ذمہ داری کے ساتھ اس کو ایک طرح سے ریگولیٹ کرنا پڑے گا, ابھی نہیں اچانک نہیں, ایک ذمہ داری کے ساتھ ایک پالیسی
تواتر کے ساتھ پالیسی کے تحت. جی
جہاں تک مجھے یاد پڑتا ہے کہ ایک پالیسی اس وقت ہو رہی ہے اور مختلف اسٹیک ہولڈر جو ہیں ان کے ساتھ بیٹھ کر بات چیت ہو رہی ہے. لیکن پیمرا کو ریگولیٹری باڈی کا کردار ادا کرنا پڑے گا بہ نسبت اس کے کہ وہ سرکار کا آرگن بنے اور فنڈ ریزنگ کا کوئی ادارہ بن جائے.
اچھا, اب ویسے ہم اپنے سننے والوں کو بھی بتاتے چلیں کہ ہم نے پیمرا کو بھی اپروچ کیا تھا, چاہتے تھے ان کا بھی کوئی ریپرزینٹیٹو ہو, لیکن بدقسمتی سے کوئی ہمارے کانٹیکٹ میں نہیں آ سکا. سلمان عابد صاحب, ایک بات اور یہ بتائیے کہ ایک یہ سوال بڑا اہم ہے, میں اکثر خود بھی سوچتا ہوں اور دوستوں سے پوچھتا ہوں کہ آخر ہمارے ہاں پاکستان میں انڈین فلموں, انڈین ڈراموں یا انڈین کنٹینٹ کو دیکھنے کا اتنا شوق کیوں ہے, سبب کیا ہے اس کا, کیا ہمارے پاس معیار ہی نہیں ہے؟
اس کی ایک بڑی بنیادی وجہ یہ ہے کہ پاکستان میں جو انڈین انٹرسٹ ہے وہ ہم شروع سے ہی بہت رہا ہے. آپ نے دیکھا فلموں کے کانٹیکس میں, ڈراموں کے کانٹیکس میں. اب مسئلہ یہ ہے کہ ہم نے اپنی کر دیا ہے, اب لوگوں کا رجحان جو ہے وہ انڈین فلم انڈسٹری کے طرف گیا, پھر اس کے بعد انڈین ڈراموں نے یہاں پہ پاپولرٹی حاصل کی. پھر آپ دیکھیے ہماری جو پولیٹیکل ٹاکس ہیں وہ تو ویسے انڈیا کے کانٹیکس میں بند ہے, یہاں پہ اس طرح سے نہیں آتے. لوگوں کا انڈین کانٹینٹ کے اوپر زیادہ انحصار ضرور ہے, اور اس کی ایک بڑی وجہ یہ ہے کہ لوگ یہ سمجھتے ہیں کہ ہمیں اپنا آج کے دور میں آپ اس طرح کی پابندی نہیں لگا سکتے. اب لوگ سننا چاہتے ہیں بہت سی چیزوں کے بارے میں, تو ہم اس طرح کی جب پابندیاں لگاتے ہیں تو لوگوں میں اور زیادہ بے چینی اور اشتراکت آتی ہے کہ ہم ان کو سنا جائے. تو لوگوں کا ایک جان تو بالکل ہے ہندوستان کے کانٹینٹ کو سننے کا, اس میں ان کی دلچسپی کا پہلو بھی ہے, اس میں انٹرٹینمنٹ بھی ہے, اس میں اسپورٹس بھی ہے, اس میں پولیٹکس بھی ہے, اس میں اور بھی ایون ریلیجیس چینل جو ہے انڈیا کے کانٹیکس میں وہ بھی بڑے پاپولر ہیں. لیکن میں ایک بات پہ کہتا ہوں جو ابھی بہت اچھا انالیسز انہوں نے کیا ہے. اصل میں دیکھیے پاکستان ان ملکوں میں شامل ہے جہاں ادارہ سازی کا بحران ہے. ہمارے ہاں یہ جو ساری چیزیں ہو رہی ہیں اس میں پیمرا ایک بطور انسٹیٹیوشن تو آپریٹ نہیں ہو سکتا. انفارچونیٹلی اس کو ہم نے ہمیشہ سے ایک پولیٹیکل آرگن کی طرف چلایا, جس طرح سے یہ کہہ رہے ہیں آپ نے دیکھا ابھی چیئرمین پیمرا ہے ابصار عالم صاحب, وہ اینکروں پہ برف پڑے ہیں, وہ کہہ رہے ہیں کہ جی آپ حکومت کے خلاف پروپیگنڈا تو کرتے رہتے ہیں لیکن کشمیر کے ایشو پہ آپ بات نہیں کر رہے ہیں. تو سوال یہ کہ یہ ان کی ڈومین نہیں ہے جیسے انہوں نے کہا, اور جو کام آپ کو کرنا ہے آپ اس ادارے کو ایک انسٹیٹیوشنلائزیشن کی طرف لے کے جائیں, اور جب چیزیں ادارہ جاتی عمل کے اندر آئیں گی تو بہت سی چیزیں ٹھیک ہو جائیں گی. لیکن اگر آپ ادارہ جاتی عمل کی بجائے اس کو انفرادی بنیادوں پر پسند نہ پسند کی بنیاد پہ دیکھتے ہیں, گورنمنٹ کے انٹرسٹ کو سرو کرتے ہیں تو پھر پرابلم آئے گا. اور دیکھیے پابندی کبھی کسی مسئلے کا حل نہیں ہے, اس کا حل یہ ہے کہ آپ بھی اپنے پروگراموں کے اندر وہ ورائٹی پیدا کریں, وہ
تنوع پیدا کریں. جی بالکل,
صحیح طرح سے دیا جا سکے.
بہت شکریہ جناب سلمان عابد صاحب اور امین یوسف صاحب, آپ دونوں صاحبان کا بہت شکریہ. سامنے ایک چھوٹا سا بریک لیں گے, پروفیسر فیضان اور علی عمران صاحب ہمارے ساتھ ہیں جن سے ہم گفتگو کریں گے اپنے اگلے موضوع پر.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
علی عمران صاحب وہ ممتاز تجزیہ کار ہیں اور پروفیسر فیضان بھی ممتاز تجزیہ کار ہیں, دونوں امریکہ کی سیاست پہ گہری نظر رکھتے ہیں. علی عمران صاحب آغاز آپ سے کروں گا, یہ بتائیے کہ جو ریپبلکن پارٹی کے صدارتی امیدوار ہیں انہوں نے اپنے ان جو خیال کیا جا رہا تھا کہ شاید وہ اپنے امیگریشن کے بارے میں پالیسی میں کچھ نرمی اختیار کریں گے, لیکن انہوں نے بدھ کی رات جو تقریر کی ہے اس میں انہوں نے اپنے اسٹینڈ کو برقرار رکھا ہے, جبکہ وہ میکسیکو کے پریسیڈنٹ سے مل کر آئے اور ڈیموکریٹک پارٹی کی جو صدارتی امیدوار ہیں انہوں نے اس ملاقات پر ہی اعتراض کیا ہے کہ وہ ہی واز ناٹ لوکنگ پریسیڈنشل. آپ کیا کہیں گے, یہ پالیٹکس کس نہج پہ جا رہی ہے؟
شکریہ جعفری صاحب. دیکھیں جی, جو ڈونلڈ ٹرمپ ہیں وہ اس وقت کوشش کر رہے ہیں کہ ان کی جو موقف تھے پہلے مختلف مسائل پہ, جیسا کہ امیگریشن اور مسلمز کی طرف امریکہ کی جو پالیسی ہوگی اور ٹریڈ ایشوز, ان پہ وہ ایسی راہ اختیار کرنا چاہتے ہیں کہ جس سے نہ تو ان کی جو سپورٹ یا ووٹر بیس ہے وہ ناراض ہو, اور ساتھ ہی ان کو عوام کو یہ تاثر دینا چاہتے ہیں کہ جی وہ جو پالیسیز جو ہیں وہ بہتر اختیار کریں گے, بجائے اس کے کہ جو انہوں نے ماضی میں اور ابھی جو پرائمری میں خاص طور پہ کیمپین میں اور اس کے بعد بھی جو اپنی تقریر میں انہوں نے فرمایا. اور یہ جو کل جو تھا ان کا میکسیکو کا دورہ اور وہاں پہ صدر سے جو ملاقات ہوئی, اس کے بعد نیتو جو تھے ان کے وہاں پہ صدر سے ملاقات ہوئی, اس کے بعد وہ فینکس تشریف لائے, فینکس میں پھر انہوں نے ایک امیگریشن پہ اسپیچ کی, اور انہوں نے پھر وہی موقف اختیار کیا کہ میکسیکو کے بارڈر پہ ایک بہت بڑی دیوار بنائی جائے گی اور میکسیکو کو ہی اس کا خرچہ برداشت کرنا پڑے گا. اور اس طریقے سے اب ایسا لگ رہا ہے کہ اس کو کہا جا رہا ہے کہ پولیٹیکل سمر سالٹ کر رہے ہیں, وہ ایک قسم کی پولیٹیکل جمناسٹکس کھیل رہے ہیں, اور یہ جو مکسڈ سگنلز دے رہے ہیں وہ میکسیکو میں تو کوئی اور بات کی جاتی ہے اور پھر فینکس میں آ کے اور کوئی بات کی جاتی ہے, تو یہ ان کا ایک مخمصہ ایک ظاہر کرتا ہے کہ وہ کیا کرنا چاہتے ہیں. وہ خود بھی دونوں جو ان کی ووٹر بیس ہے, سپورٹ بیس ہے وہ ایک طرف, اور پھر دوسری طرف وہ جو میسج دینا چاہتے ہیں کہ نہیں جی وہ لچک دکھائیں گے, تو اس میں یہ ایک قسم کا ایک صورتحال سے وہ گزرے ہیں.
اچھا پروفیسر فیضان جی, بتائیے کہ ایسا نہیں لگ رہا کہ اس وقت تو امریکہ میں جو سیاسی کیمپین چل رہی ہے پریزیڈنشل الیکشن کی, وہ پوری کی پوری مرتکز ہو کے رہ گئی ہے امیگریشن کے اوپر؟
جی سب, میں اس بات سے اتفاق کرتا ہوں کہ امیگریشن جو ہے ایک بہت بڑا مسئلہ ہے جس کو کہ بار بار لایا جا رہا ہے ہماری توجہ کے سامنے. خاص کر ڈونلڈ ٹرمپ شروع سے اس میں بہت متحرک رہے ہیں اور وہ چاہتے ہیں کہ لیکن کیونکہ یہ جو ان کی جو بیس ہے, اس کی ووٹنگ بیس جو ہے, جو ووٹرز کی بیس ہے, اس کے لیے یہ بہت امپورٹنٹ میٹر ہے اور وہ چاہتے ہیں کہ اس میٹر کو وہ جتنا بھی توجہ دلا سکیں اس کو دی جائے. لیکن اس کے ساتھ ساتھ انہوں نے بہت سے جو امیگرنٹ اوریجن کے امریکنز ہیں ان کو انہوں نے ایلینیٹ کر دیا ہے, لیکن اس وقت وہ اپنی جو ووٹرز بیس ہے اس کو سولیڈیفائی کرنا چاہ رہے ہیں. اور ان کا جو اسٹریٹجی تھی جو انہوں نے بنائی تھی کہ وہ شاید میکسیکو جا کے اور واپسی پر میکسیکن کی تعریف کر کے ان کو اپنی طرف کھینچ سکیں گے, وہ کامیاب نہیں ہوئی کیونکہ انہوں نے اپنی اسٹیٹمنٹ سے اور زیادہ لوگوں کو پریشان کر دیا ہے اور وہ اتنے ایکسائٹیڈ نہیں ہیں ان کے ٹرپ کے بارے میں, بلکہ میکسیکو میں بہت پریشر بڑھ گیا ہے میکسیکو کے پریزیڈنٹ پر کہ انہوں نے ڈونلڈ ٹرمپ کو بلوایا ہی کیوں میکسیکو میں.
اچھا یہ بتائیے علی عمران کہ کیا مطلب آپ یہ نہیں دیکھ رہے ہیں کہ اس وقت تو جو کیمپین چل رہی ہے اس میں فارن افیئرز اور دوسرے ڈومیسٹک ایشوز کس حد تک امپورٹنٹ ہے؟
جی وہ تو بدستور امپورٹنٹ رہیں گے اور دونوں کینڈیڈیٹس اس پہ ریگولرلی بات بھی کرتے ہیں, لیکن امیگریشن کا ایک مسئلہ ہے. اب دیکھیے جو کل بھی جو ابھی حالیہ جو دنوں میں تقریریں کی ہیں ڈونلڈ ٹرمپ نے, اس میں وہ بدستور اپنے سب تمام باتوں پہ برقرار ہیں جس کے متعلق کہ کہا جا رہا تھا کہ جب انہوں نے اب سے تقریباً دو ہفتے قبل ایک تقریر میں کہا کہ جی میں ریگریٹ کرتا ہوں اور ایک قسم کا معذرت کی کہ میں ایسی باتیں کر جاتا ہوں اور ایسے الفاظ استعمال کر جاتا ہوں کہ جو نہیں کرنے چاہیے اور یہ ڈبیٹ میں ہو جاتا ہے مجھ سے, لیکن اب انہوں نے دیکھیں وہ جو مسلمانوں کا تھا اب وہ فیتھ بیس ٹیسٹ جو ہوتا ہے کیا وہ امریکن ویلیوز کو پورا کرتے ہیں, ایسے امیگرینٹس کو لایا جائے, پھر امیگریشن کا مسئلہ اس میں آتا ہے, پھر مسلم دنیا سے جو تعلقات ہیں امریکہ کا اس کا مسئلہ آتا ہے, پھر آئی ایس ایس یا داعش کو نمٹنے کا ایک مسئلہ آتا ہے, پھر ابھی جو ان کا اکانومی ٹریڈ پہ بھی خاص طور پہ جو یہ, تو میں سمجھتا ہوں کہ جو فارن پالیسی کے ایشوز ہیں یہ بڑے امپورٹنٹ ہیں, خاص طور پہ ان کا جو خاص طور پہ وہ جو بات کرتے ہیں کہ رشیا سے کس طرح ڈیل کرنا ہے اور کس کس معاملے پہ کیا کیا ایشوز پہ ان کے ساتھ تعاون کرنا ہے, تو وہ بھی امریکہ میں ایک خاص آپ کو سب کو معلوم ہے کہ وہ کس طرح دیکھا جاتا ہے کہ رشیا کے ساتھ جو تعلقات ہیں. لیکن میں آپ کی اجازت سے ایک جعفر صاحب ایک لیٹسٹ جو اوپینین یہ جو پولز آ رہے ہیں ان کی طرف اس کی طرف توجہ دلانا چاہوں گا کہ ابھی جو نیشنلی اور جو فاکس نیوز کا ایک پول آیا ہے اس کے مطابق ڈونلڈ ٹرمپ نے اپنی جو جو اسٹینڈنگ ہے وہ ڈیموکریٹک ہلری کلنٹن کے مقابلے میں صرف 2% پیچھے رہ گئے, لیکن جو نیشنلی ہیڈ آن ہیڈ یعنی کہ بن دونوں کا کمپٹیشن جہاں ہوتا ہے تو وہاں ہلری کلنٹن کی جو لیڈ ہے وہ برقرار ہے 6 points کی.
دوسری طرف جی فرمائیے.
جی جی دوسری طرف جو کینڈیڈیٹس ہیں گرین پارٹی کے اور دوسرے ان کی جو ہے وہ اضافہ ہو رہا ہے پاپولیرٹی میں, تو یہ دونوں کینڈیڈیٹس جو ہیں یہ انہیں نہ صرف بہت سارے مسائل کا سامنا ہے دنیا کے نئے مسائل جو ہیں نئی صورتحال کا اور خاص طور پہ ریٹرک کا, اور بلکہ ان کو ایک ان پاپولیرٹی ٹیسٹ کا بھی بہت بڑا سامنا ہے, اور الیکشن جو قریب آتا جا رہا ہے تو یہ بڑی دیکھنے کی چیز ہوگی کہ آئندہ آنے والے دنوں میں کیا یہ بدستور اپنے موقف پہ ان ایشوز پہ جو کہ امریکنز کے نزدیک امریکن ووٹرز کے نزدیک بہت اہمیت رکھتے ہیں ان پہ کیا موقف اپناتے ہیں اور اس کو کیسے کیمپین کو آگے لے کے چلتے ہیں, تو دوسرے کینڈیڈیٹس جن کو پچھلے الیکشنز میں کوئی اتنی سپورٹ یا اتنا ان کو حمایت نہیں کی جاتی تھی, تو اب یہ دنیا بہت سارے لوگ ان کی طرف بھی مائل ہونا شروع ہو گئے.
بہت شکریہ علی عمران آپ کا. پروفیسر فیضان یہ ایک آخری بات آپ سے اور مجھے کرنی ہے کہ علی عمران صاحب نے بھی تذکرہ کیا تھا فورن پالیسی کا, صدر اوباما جیسا کہ آپ جانتے ہیں کہ ایشیا کے اپنے 11th اور غالباً آخری دورے پر اپنی صدارت کے روانہ ہو چکے ہیں, وہ G20 کی کانفرنس میں بھی شرکت کریں گے اور چین کے صدر سے بھی ملیں گے, آپ کیا سمجھتے ہیں کہ یہ ایشیا پیوٹ جو ہے وہ کیا پھر نئے سرے سے فعال ہو رہا ہے؟
جی اصل میں پریزیڈنٹ اوباما جو ہے وہ ان عقل مند صدور میں سے ہیں کہ جنہوں نے اپنے آپ کو مڈل ایسٹ کا جو کوائگمائر ہے اس میں کمپلیٹلی اپنے آپ کو دفن نہیں ہونے دیا, اور وہ چاہ رہے ہیں کہ امریکہ کے جو لوگ ہیں جو کاروباری لوگ ہیں اور جو ڈپلومیٹک حلقے ہیں ان میں یہ بھی ہو کہ صرف مڈل ایسٹ ہی نہیں ایگزسٹ کرتا, پوری دنیا میں اور بھی غم ہے زمانے میں محبت کے سوا کہ اور بھی بہت کچھ ہو رہا ہے, اور ایشیا ایک ایسی ایمرجنگ مارکیٹ ہے کہ چاہے وہ پاکستان ہو انڈیا ہو یا اور ممالک ہوں جہاں بہت کچھ ہو رہا ہے اکنامیکلی اور بہت سی اپرچونیٹیز ہیں, اور اس میں امریکہ تھوڑا سا پیچھے رہ گیا ہے ان کا فائدہ اٹھانے سے, اور پریزیڈنٹ اوباما چاہتے ہیں کہ وہ جاتے ہوئے ایشیا کی جو مارکیٹ ہے اس میں کم از کم امریکہ کی حیثیت کو منوا کر اور اس کو سولیڈیفائی کروا جائیں تاکہ یہ ان کی لیگسی کا حصہ رہے کہ انہوں نے ایشیا میں اور اس کے ساتھ ساتھ ساؤتھ امریکہ میں ایسے ایونیوز کھولے تھے جو پہلے کھلے ہوئے نہیں تھے.
بہت شکریہ پروفیسر فیضان آپ کا, اور اس کے ساتھ ہی ہمارا پروگرام ختم ہوتا ہے. اپنے میزبان خمر عباس جعفری کو آئندہ پروگرام تک کے لیے اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے
وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی